अनि विभिन्न तरिकाले उनीहरूले उनीहरूलाई दण्ड दिन्थ्यो, मृत्युदण्ड दिन्थ्यो, एउटै मात्र तरिका थिएन। अनि पछि हामी हेर्दैछौँ जब रोमन क्याथोलिक्सहरू भयो उनीहरू त झन् यो क्रुसेडर्सहरूले त झन् 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 निर्मम तरिका सोच्न थाले, अनि हामीले कल्पना गर्न नसक्ने अनि त्यस्तो तरिकाले उनीहरूले सतावट अनि उनीहरूलाई मृत्युदण्ड दिन थाले, त्यो हामी बिस्तारै हेर्नेछौँ। त्यसरी प्राय प्रेरितहरू रोमी सम्राटहरूद्वारा मारिए, हामी पावलको चित्र बनाइएको छ, पावलको चाहिँ शिर काटिएको थियो अनि यो चाहिँ नेरोको पालामा नै हो। अनि त्यसैले यो सतावटहरूकै समयमा नै अथवा यसकै आसपासमा पत्रुसको पुस्तक लेखेको हुनाले यो चाहिँ त्यहाँको त्यो बेलाको विश्वासीलाई धेरै सहायता भएको देख्छौँ। अनि फिलिप, अन्द्रियास, पत्रुस, यहुदा र बार्तोलोमाईलाई चाहिँ क्रुसमा झुन्ड्याएर मारियो। अनि मानिने अनुसार चाहिँ पत्रुसले म चाहिँ सुल्टो मेरो शिर माथि राखेर अथवा भनौँ न सुल्टो तरिकाले म क्रुसमा टङ्गाइन योग्यको छैन, जसरी मेरो मुक्तिदाता टङ्गाइनु भएको थियो मलाई उल्टो पारेर क्रुसमा टङ्ग्यो भनेर उसले अनुरोध गरेको हुनाले उसलाई त्यही अनुसार नै उल्टो क्रुसमा टङ्ग्याएर उसलाई मारिएको थियो। थोमा चाहिँ भालाले मारिएको थियो अनि मत्ती चाहिँ ढुङ्गाले हानिएर मारेको थियो भने लुक्कालाई चाहिँ झुन्ड्याएर मारियो। त्यसैले प्राय प्रेतहरू चाहिँ रोमी सम्राटहरूको पालामा उनीहरूको मृत्यु भएको देख्छौँ। एकछिन केही सम्राटहरू र उनीहरूले कसरी तताएको विचार गरौँ। पहिलो चाहिँ हामी रोमी सम्राट नेरोबाट सुरु गर्छौँ, जो चाहिँ 60-68 इस्वीसम्ममा चाहिँ सम्राट थिए अनि नेरोबाट नै सतावटको सुरु भएको हो सम्राटहरूको तर्फबाट भनेर भन्ने गरिन्छ, अनि त्यो केही हदमा सत्य पनि। अनि नेरोकै पालामा उसले चाहिँ थुप्रै क्रिस्चियनहरूलाई कैद गर्न थाल्यो अनि निर्मम र क्रूर तरिकाले उनीहरूलाई हत्या गर्न थाल्यो। कतिलाई क्रुसमा टङ्ग्यायो, कतिलाई आगोले जलायो अनि कतिलाई चाहिँ एउटा ठुलो रङ्गशाला हुन्थ्यो गोलो खालको विशेष गरी, अनि त्यसको त्यसको बिचमा चाहिँ त्यो रङ्गशाला वरिपरि चाहिँ रोमी नागरिकहरू आएको हुन्थ्यो अनि बिचमा चाहिँ क्रिस्चियनहरूलाई ल्याइन्थ्यो। अनि यो रोमी नागरिकहरू चाहिँ रगत बगेको हेर्नलाई उनीहरू मरिहत्या गर्ने अथवा कसरी यसरी भनिन्छ रगत बगेको हेर्न तिर्खाएकाहरू त्यस्तो खालको झुन्ड त्यस्तो समाज त्यस्तो व्यक्तिहरू त्यहाँ आउँथ्यो अनि बिचमा चाहिँ पुरै बालुवाको रङ्गभूमि हुन्थ्यो अनि बालुवा किन राखिन्थ्यो भने क्रिस्चियनहरू चाहिँ मर्थे उनीहरूको रगत चाहिँ उत्रिर्ण नपरोस् अनि त्यही सोचोस् भनेर अनि त्यहीँबाट त्यो बालुवा भन्ने शब्दबाट एरेना भन्ने शब्द आउँछ जुन चाहिँ अरेना भन्ने शब्द रङ्गशालालाई प्रयोग गर्छ। अनि के चित्र हामी हेर्नेछौँ क्रिस्चियनहरूलाई त्यसरी जङ्गली पशुहरूको शिकार बनाइन्थ्यो अनि जुन अघि मैले भनेको थिएँ रङ्गशालाको अलिकति सानो चित्र चाहिँ यहाँ छ अनि त्यहाँ देखिहाल्नु छ क्रिस्चियनहरू त्यहाँ बिचमा पनि छन् अनि अरूहरूलाई चाहिँ त्यहाँ क्रुसमा टाङ्गेर जलाइएको छ, कतिलाई त्यतिकै छोडिएको छ अनि सिंह बाघ इत्यादि जङ्गली पशुहरूलाई चाहिँ धेरै दिनहरू भोकै राखिन्थ्यो। यो दिन यिनीहरूलाई मार्ने भनेपछि त्यही दिनदेखि नै भोकै राखिन्थ्यो अनि त्यो क्रिस्चियनहरूलाई पनि कैदमा गरिएको हुन्थ्यो, कैदमा उनीहरूलाई खान दिन्नथ्यो अनि उनीहरू चाहिँ त्यहाँ दासहरू हुन्थे, दास जस्तै एकदम निर्मम व्यवहार गरिएको हुन्थ्यो। त्यसैले जब उनीहरू रङ्गशालामा ल्याइन्थ्यो उनीहरूको भाग्ने ताकत पनि हुन्थेन, अनुहार पहेँलो भएको सुकेको अनि त्यसपछि त्यहाँ चाहिँ यसरी भकाएको सिंहहरूद्वारा खाइनको निम्ति मारिनको निम्ति त्यहाँ उनीहरूलाई हाल्ने गरिन्थ्यो अनि वरिपरि उनी भिड चाहिँ रमाउँथ्यो जब त्यो देख्थ्यो उनीहरू है। अनि नेरोले चाहिँ मानिने अनुसार नेरोले राति आफ्नो उसको ठुलो बगैँचामा बत्ती बाल्नलाई चाहिँ क्रिस्चियनहरू ल्याएर क्रुसमा टङ्ग्याएर उसमाथि अलकत्रा खनाउँथ्यो अनि उनीहरूलाई जिउँदै जलाउँथ्यो, यसरी उसले राति आफ्नो बगैँचालाई चाहिँ उज्यालो बनाउँथ्यो उसले नेरो चाहिँ त्यसरी नेरोबाट चाहिँ धेरै सतावटहरू आएको देख्छौँ। त्यसरी उसले माथि देख्दै हुनुहुन्छ होइन कुनामा त्यहाँ चाहिँ उनीहरूलाई टङ्ग्याएको छ, बाँधिएको छ अनि चलाउनको लागि तयार भएको छ, उनीहरूको पाहुनाहरू आएको छ, नेरोको ठुलो कार्यक्रमको आयोजना गर्दैछ उसले। त्यसपछि अर्को सम्राट रोमी सम्राट डोमिटियन भन्ने सम्राटमा आउँछ, उसको चाहिँ 98-117 हो, उसको समय भने थोरै समयको लागि मात्र सतावट थियो तर थोरै समय भए पनि उसको सतावट अति नै क्रूर र अति नै निर्मम किसिमको थियो अनि त्यसैले क्रिस्चियन भएकै कारण रोम र इटालीमा मात्रै
धेरै हजार क्रिस्चियनहरूलाई उसले मारे यो डोमिनियन भन्ने सम्राटले. अनि यहाँ पनि हामीले देख्छौँ क्रिस्चियनहरूलाई जङ्गली पशुहरू शिकार हुनको लागि राखिएको छ. अनि अर्को रोमी सम्राट ट्राजन भन्ने सम्राट देख्छौँ. ट्राजनले चाहिँ क्रिस्चियनहरूलाई खोजी खोजी समातेन उसले. उसले चाहिँ अलिकति तरिका लगायो. के लगायो भने खोजी खोजी नसमात्ने, तर यदि कुनै छिमेकीले चाहिँ फलानु क्रिस्चियन हो भनेर आरोप लगाउँछ भने उसको आरोपको भरमा पनि नगर्ने, उसलाई बोलाउने. पहिला कुन चाहिँ व्यक्तिले आरोप लागेको, कुन चाहिँ क्रिस्चियन हो भने आरोप उसलाई बोलाउने, अनि उसलाई बन्दी बनाउने, अनि त्यसपछि मूर्ति पूजा गर्न लगाउने. अनि उसले धुप बाल्यो भने चाहिँ होइन रहेछ नि प्रमाणित हुन्छ. तर उसले धुप बाल्नलाई वा मूर्ति पूजा सहभागी हुनलाई इन्कार गर्यो भने चाहिँ उसलाई मृत्युदण्ड दिन्थ्यो. अनि उसको पालन पनि धेरै क्रिस्चियनहरू मर्यो. अनि यहाँ चाहिँ त्यसमा उसले चाहिँ यहाँ देवी खडा गरेको छ, त्यहाँ बलिदानमा सहभागी हुन लगाएर जाँच गरिन्थ्यो यो व्यक्ति चाहिँ साँच्चै क्रिस्चियन हो कि होइन भनेर. अनि थुप्रै साँचो गरी नयाँ गरी जन्मेकाहरूले चाहिँ त्यसमा सहभागी हुन इन्कार गरे, थुप्रै क्रिस्चियनहरू त्यहाँ मरिए मारिए. अर्को चाहिँ रोमी सम्राट एन्टोनियस पायस भन्ने सम्राट हो. उसको शासनकाल चाहिँ 139-161 थियो. अनि यही सम्राटको पालामा हो पोलिकार भन्नेदेखि 160 ईस्वी सम्बतमा उसले चाहिँ सम्राटलाई धूप अलङ्कार गरेको थियो, सही भएको थियो. अनि पोलिकारलाई लिन उसलाई समाजमा सिपाहीहरू आए. अनि इतिहास अनुसार चाहिँ जसले पोलिकारलाई समाजमा आएको थियो उनीहरूलाई चाहिँ पोलिकारले घरमा स्वागत गर्छ, अनि उनीहरूलाई खान दिन्छ, आफू तयार हुन्छ, उनीहरूलाई राम्रो व्यवहार गर्छ, अनि त्यसपछि उनीहरूले लिएर जान्छ. अनि त्यसपछि अनि यस्तै यो रङ्गशालामा उसलाई बिचमा राखिन्छ. अनि भन्छ ल अब पनि तिमीलाई मौका छ पोलिकार, यीशुलाई वा परमेश्वरलाई सरापर बाँच. अनि त्यही बेला पोलिकारले चाहिँ एकदम प्रख्यात एउटा कुरा भनेका थिए. उसले भनेको थियो 86 वर्ष मैले उहाँको सेवा गरेको छु र उहाँले मलाई कहिले कुनै खराबी गर्नु भएन, तब मैले कसरी मेरो राजा र मेरो मुक्तिदातालाई निन्दा गर्न सक्छु र? तपाईँले मलाई त्यो आगोद्वारा धम्काउँदै हुनुहुन्छ, एकछिन बस्छ र त्यसपछि तुरुन्तै निभिहाल्छ. तर दुष्टहरूको निम्ति तयार पारिएको अनन्त दण्डको आगोको बारेमा चाहिँ तपाईँ अन्धार हुनुहुन्छ. अनि यति भन्छ पुग्यो सम्राटलाई, अनि जलाउन थाल्यो उसलाई. अनि चाहिँ यसरी जलाइने पोलिकार. अर्को चाहिँ रोमी सम्राट सेप्टिमियस सेभेरस भन्ने. अनि उसले 193-211 ईस्वीसम्ममा शासन गरेको सम्राट हो. अनि उसको पालन विशेष गरेर इजिप्ट वा मिश्र साथै उत्तर अफ्रिकामा चाहिँ थुप्रै क्रिस्चियनहरू सही भए. अनि अलेक्जान्ड्रिया र इजिप्टमा त झन् दिनहुँ नै क्रिस्चियनहरूलाई जलाइन्थ्यो, उसको पालामा क्रुसमा झुन्डाइन्थ्यो, शिर काटिन्थ्यो. त्यसैले उसले चाहिँ फलाना दिन भन्थेन, उसको पालामा झन् हरेक दिन क्रिस्चियनहरू मर्थे. अनि यसरी क्रिस्चियनहरूलाई जलाएर मारिन्थ्यो. कहिलेकाहीँ चाहिँ सामूहिक रूपमा एकै ठाउँमा राखेर जलाइन्थ्यो. अनि कहिलेकाहीँ चाहिँ उनीहरूलाई जलाउँदाखेरि आगो चाहिँ, जस्तै त्यो मेरोको बगैँचाको कुरा गरौँ, आगो चाहिँ उनीहरूलाई अलिक टाढा राखिन्थ्यो ताकि छिटो नमरोस् अनि ऊ चाहिँ निकै पीडामा मरोस् भनेर. अनि त्यसरी जलाउँदा कतिपय चाहिँ हाम्रो जिउँदै सास जानुभन्दा अगाडि उनको खुट्टाहरू चाहिँ जलेर पुरै जले त्यो चाहिँ खरानी भइसक्यो. अनि बल्ल उनीहरू त्यसरी एकदम क्रूर तरिकाले उनीहरूलाई मार्ने जुत्तीहरू निकाल्थे. अनि उनीहरूको शिर पनि काटियो. त्यसपछि एउटा प्रख्यात महिलाहरू छन् जसको नाम चाहिँ पर्पेचुआ र फेलिसिटी, फेलिसिटस पनि भन्छ उसलाई. अनि उनीहरू चाहिँ 203 ईस्वी सम्बतमा उनीहरू क्रिस्चियन शहीद भएको. अनि पर्पेचुआ चाहिँ खानदानी मान्छे थियो, उभिरहेको चाहिँ परमेश्वरको चित्र. अनि फेलिसिटी चाहिँ उसको दासी थियो. अनि दुवैजना परमेश्वरमाथि, यीशु ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिहरू थिए. अनि त्यही कारण उनीहरूले चाहिँ धूप अलङ्कार गरेको कारण, किनभने ट्राजनले त्यो जबले त्यो सिस्टम सुरु गरे, धूप बाल्न लाउनुपर्छ, मानेन भने मार्नुपर्छ, त्यो चाहिँ पछिसम्म चलिआएको छ धूप बाल्न लाउने. अनि उनीहरूले मानेन. अनि त्यसपछि उनीहरूलाई बन्दी बनाइयो.
अनि परमेश्वर चाहिँ गर्भवती थियो अनि उसले मानिले अनुसार सायद कैद हुँदा नै उसले बच्चा जन्मायो अनि परमेश्वरको बुवाले चाहिँ परमेश्वरलाई भन्यो तिमी मेरो लागि भए पनि यीशुलाई इन्कार गरिदियो मेरो अनुहार हेर नत्र नि तिम्रो सानो बच्चाको अनुहार हेर तिमीलाई माया लाग्दैन भनेर यसरी बुवाले उसलाई फकाउन खोजेको थियो अनि तर उसले मानेन उसले भन्यो म यीशुलाई इन्कार गर्न सक्दिनँ अनि त्यसपछि त्यसैले परमेश्वर फेलिसिटी चाहिँ अब यो सेप्टिमियस सेभियरको पालामा चाहिँ उसको जन्मदिनमा चाहिँ अब मारिने निर्णय गरियो अनि के भयो भने फेलिसिटस उसको त्यो दासी फेलिसिटी ऊ पनि गर्भवती थियो अनि जुन दिन मारिनु पर्थ्यो अनि उनीहरूको नियम के थियो भने गर्भवती महिलालाई चाहिँ त्यसरी मार्नु हुँदैन भन्ने नियम थियो रोमीहरूको अनि फेलिसिटीलाई चिन्ता भयो अब म नमर्ने मेरो मालिकनीहरू अनि अरू अरू समूह पनि थियो दाजुभाइहरू पनि थियो सबै मर्ने म नमर्ने भनेर चिन्ता थियो तर उसको मृत्युदण्डको दिनभन्दा दुई दिन अगाडि त्यसले बच्चा जन्माए अनि त्यसपछि बच्चा आफ्नो घर पठाएर ऊ चाहिँ मृत्युको लागि तयार भएर आयो अनि त्यसरी दाजुभाइहरूलाई चाहिँ चितुवा सिंह इत्यादिहरूबाट सम्झिन छोड्यो अनि परमेश्वर फेलिसिटीलाई चाहिँ जङ्गली साँडेद्वारा हानिन छोड्यो अनि मानिले अनुसार चाहिँ परमेश्वर र फेलिसिटी सँगै हुँदाखेरि जङ्गली साँडेले पहिला उसको दासले फेलिसिटीलाई चाहिँ हिर्काएर ढाल्छ अनि परमेश्वर उसलाई उभ्याउँछ अनि उसलाई चुम्बन गर्छ प्रेमको चुम्बन गर्छ त्यसपछि साँडेले आएर फेरि हिर्काउँछ अनि परमेश्वरको चाहिँ लुगा च्यातिन्छ उसको तलको वस्त्र च्यातिन्छ अनि त्यहाँ मैले पढेँ अनुसार चाहिँ त्यसरी परमेश्वर चाहिँ जङ्गली साँडेले हानेर पर फरिदा चाहिँ उसको लुगा च्यातिएको थियो अनि उसले आफ्नो लुगालाई मिलाएर आफ्नो शरीर ढाक्दै आफ्नो भद्र पहिरनलाई चाहिँ कायम राखिनुहुन्ने अनि एक ठाउँमा लेखेको थियो यिनीहरूले मेरो मुखमा शोक नदेखोस् भनेर चाहिँ परमेश्वरले आफ्नो झरेको क्लिक उठाएर कपाल मिलाएर उसलाई कुनै पनि दुःख छैन भन्ने कुराले देखाइरहेको थियो अनि त्यसरी उसको अनुहारमा चाहिँ कुनै पनि शोकको झल्को उसले दिएन अनि त्यसरी उसको दासी चाहिँ जङ्गली साँडेले हालेर मर्यो तर ऊ चाहिँ मरेन अनि उनीहरू मर्नै पर्थ्यो त्यो भएपछि के भयो भने एउटा जवान योद्धालाई त्यसलाई मार्नलाई पठायो तरबार लिएर अनि यो जवान योद्धा जे भइरहेको देखिरहेको थियो नि ऊ चाहिँ नव योद्धा भएको हुनाले उसलाई मार्न उसको हात चाहिँ कामिरहेको रहेछ अनि के हुन्छ भने उसलाई मारेन भने त्यो सिपाहीलाई पनि मार्ने चलन छ त्यहाँ त्यो ग्ल्याडिएटरहरूलाई त्यसैले ऊ नमरोस् भनेर परमेश्वरले चाहिँ मानिले अनुसार चाहिँ उसले नै त्यो तरबार लिएर आफ्नो घाँटीमा राखेर आफूलाई मार्नको लागि उसले उसलाई सहायता गर्यो भनेर बताउँछ बताएको छ अनि अर्को रोमी सम्राट चाहिँ डेसियस भन्ने सम्राट हो उसले चाहिँ रोमी साम्राज्यको सबै ठाउँमा नै यो सतावट फैलायो अनि क्रिस्चियनलाई चाहिँ पुरै नाश गर्न चाहन्थ्यो अनि हरेक सहरहरूमा उसले कस्तो नियम राख्यो भने अब हरेक सहरमा नै बलिदान चढाउने हरेक सहरमा बलिदान चढाउने हाकिम राख्ने अनि उसले ठाउँ ठाउँ कुनै पनि घर नछुटोस् हरेक घरको मान्छे ल्याएर त्यहाँ बलिदान चढाउनु पर्थ्यो अनि जसले त्यहाँ बलिदान चढाउँथ्यो वा धुप गर्थ्यो उनीहरूलाई चाहिँ प्रमाणपत्र दिन्थ्यो यो क्रिस्चियन होइन भने जसले जसले मान्दैन थियो उनीहरूलाई चाहिँ मृत्युदण्ड जारी गरिन्थ्यो त्यसपछि अर्को शासक रोमी सम्राट भ्यालेरियन भन्ने अनि उसको समय पनि निकै चुनौतीपूर्ण थियो क्रिस्चियनहरूको लागि अनि त्यसैले क्रिस्चियनहरू चाहिँ केही ठुला ठुला ओहदामा पनि पुगेको थियो तर यिनीहरू क्रिस्चियन हो अनि जब उसले थाहा पाए उनीहरूको सम्पत्तिले शपथ गरे साहस बनायो अनि उनीहरूको पद घटायो अनि उनीहरूलाई मृत्युदण्ड पनि दियो है बलिदान चढाउनु नमानेकोमा अनि सम्पत्ति जफत गर्दै कतिलाई मार्ने कतिलाई दास बनाउने गरे तर पछि यही रोमी सम्राट भ्यालेरियन भन्ने व्यक्ति चाहिँ पर्सियाको राजा सापुर सापुरले त्यसलाई कैद गरेर लैजान्छ अनि सापुर राजाले त्यसलाई आफ्नो दास बनाउँछ भ्यालेरियनलाई अनि जब सापुर राजा चाहिँ उसको घोडा चढ्न आउँथ्यो अनि यो भ्यालेरियन भन्ने सम्राट चाहिँ त्यहाँ चार हात खुट्टा टेकेर बस्नुपर्थ्यो उसको खुट्टा उसको ढाडमा खुट्टा टेकेर ऊ चाहिँ घोडा चढ्ने गर्थ्यो अनि एक दिन अति नै भयो म धेरै दास भएँ मलाई गाह्रो भयो भनेर भ्यालेरियनले चाहिँ त्यो सापुरलाई चाहिँ भन्छ मसँग धेरै सम्पत्ति छ मेरो त्यहाँ उसमा देशमा म तिमीलाई सबै दिन्छु मलाई छोडिदियो अनि सापुरलाई चाहिँ अब रिस उठ्छ यसले मलाई सम्पत्ति दिने यो मेरो दास भएर अनि उसले चाहिँ सुन ल्याएर पगालेर उसलाई खान लगाउँछ अनि उसको त्यसरी मृत्यु हुन्छ अनि त्यसपछि उसको छाला निकालेर त्यसले आफ्नो ट्रफीको रूपमा
ले मन्दिर एउटा उसको ठुलो एउटा प्रदर्शन गर्ने ठाउँ राख्छ भने झन्डेरियम ऊ क्रिस्चियन होइन तर कतिले चाहिँ यही संसारमै पाउँछन् परमेश्वरको दण्ड. अनि अर्को चाहिँ हो रोमी सम्राट डायोक्लेसियन भन्ने व्यक्ति अनि उसको 10 वर्ष शासनकालमा चाहिँ पूजाहारीहरूले उसको अब कान भर्न थाल्यो तपाईँ सफल हुने हो भने चाहिँ तपाईँले यो क्रिस्चियनलाई मार्नुपर्छ यो चाहिँ तपाईँको लागि ब्याड लक जस्तै हो त्यसरी भन्नु. त्यसैले उसले चाहिँ क्रिस्चियनहरूको भेला हुने ठाउँ पवित्र शास्त्रहरू अनि लेखहरू बाइबलहरू जलाउन थाले उसले. अनि उसले कहीँ पनि छोडेन क्रिस्चियनलाई गुफामा धरि जङ्गलहरूमा धरि पुगेर उनीहरूलाई खोजेर ल्याए अनि उनीहरूलाई जलायो जङ्गली पशुहरूको शिकार बनाइयो र कल्पना गर्न नसकिने निर्मम तरिकाले उसले हत्या गरेको हामी देख्छौँ. त्यसैले संसारकै शक्तिशाली सम्राटहरूले उनीहरूले सक्नु जति सक्छन् त्यति अथक प्रयास गर्दा गर्दै पनि ख्रिस्टीय विश्वासले सबै सताहरूलाई पार गर्यो. अनि जुन सुसमाचार र जुन पवित्र शास्त्र बाइबललाई रोमी सम्राटहरूले नाश गर्न चाहने पूर्ण रूपमा त्यही आज हाम्रो हातमा छ. त्यही सुसमाचार त्यही बाइबल किन परमेश्वर विश्वासयोग्य हुनुहुन्छ. उहाँ सबैले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ. अनि त्यसैले क्रिस्चियनहरूको यो उनीहरूको सतावटको गवाही पनि सबै विश्वको सामु एउटा ज्योतिको रूपमा छ. त्यसैले पहिलो पत्रको साथ फेरि यहाँ पढ्ने समय लेखेको छ र तिमीहरूको विश्वासको यो जाँच चाहिँ जो आगोद्वारा जाँचिएको नाशवान सुनभन्दा पनि धेरै बढी मूल्यवान छ. येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा आदर र महिमाको कारण ठहरियोस्. पहिलो पत्रको साथ म पछाडि भन्नुहोस् न र तिमीहरूको विश्वासको यो जाँच चाहिँ
तिमीहरूको विश्वासको यो जाँच चाहिँ
जो
आगोद्वारा जाँचिएको
नाशवान
सुन भन्दा पनि धेरै बढी मूल्यवान छ. येशु ख्रीष्ट प्रकट हुनुहुँदा
प्रशंसा आदर र महिमाको कारण ठहरियोस्.
प्रशंसा आदर र महिमाको कारण ठहरियोस्.
पहिलो पत्रुस
एकको साथ
धन्यवाद होस्. अनि भोलि र पर्सिको बेलुकामा चाहिँ हामी कसरी रोमी रोमन क्याथोलिकहरूले उनीहरूको न्यायिक जाँच भन्ने एउटा समिति थियो अनि त्यसले कसरी क्रिस्चियनलाई सताएको हामी हेर्नेछौँ. अनि पर्सि चाहिँ वाल्जेन्सियन भन्ने विश्वासीहरूलाई कसरी उनीहरूले सताउट गर्यो कसरी उनीहरू सताउट नगर्यो त्यो हामी हेर्नेछौँ. त्यसले हामी अन्तिममा एउटा भजन गाउनेछ 163 नम्बरको येशु मेरो बल भजन.